नमस्कार, फ्रिडम चौतारी पडकास्टको 69 औं श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दहाल। आज हामी नजिकै गरेको मार्च 8 अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको सेरोफेरोमा रहेर कुराकानी गर्दैछौँ। नेपाली मिडियामा महिलाको प्रतिनिधित्व, महिला स्रोतको उल्लेख, उपस्थिति, समाचार सम्प्रेषणमा महिलाको विद्यमान चुनौती तथा मिडियामा महिलाको उपस्थिति विगत र हालको तुलनात्मक अवस्थाको बारेमा रहेर यो पडकास्ट तयार पारेका छौँ। यस विषयको छलफलका लागि आज हामीसँग हुनुहुन्छ पत्रकार नारायण घिमिरे, फ्रिडम फोरमको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुगमन कार्यक्रमका दिपा अधिकारी, दीक्षा राउत, नानुमैया खड्का र शान्ति चौलागाई।
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर तयार गरेको यस पोडकास्टमा मलाई पनि छलफलको लागि बोलाउनु भए खुसी लाग्यो र यो टपिक चाहिँ यो शीर्षक वास्तवमै सान्दर्भिक छ जस्तो लाग्छ मलाई र कतिपय संस्थाहरू र विशेष गरी फ्रिडम फोरमले विगत लामो समयदेखि 2016 अध्ययन अनुसन्धान गर्दै आएको विषय पनि हो यो। त्यसैले यो सान्दर्भिक छ र मलाई लागेको कुरा अथवा मेरो विचारमा चाहिँ किन सान्दर्भिक भने अहिले नेपालमा हरेक क्षेत्रमा विशेष गरी राज्यका निकायहरूमा मिनिमम 33% महिलाको सहभागिता हुनुपर्ने कुरा चलिरहेको छ र कानुनी रूपमा पनि त्यसको लागि दबाब तयार भइसकेको छ। कानुनी रूपमा एउटा फ्रेमवर्क बनिसकेको छ र अरू लेभलमा एडभोकेसी अर्गनाइजेसनहरूले दबाब पनि दिइरहेछन्। त्यो गर्दै गर्दा मिडिया आफैले पनि के भनिरहेको छ भनेदेखि त्यसको लागि हुनुपर्छ अथवा 33% महिलाको सहभागिता हुनुपर्छ अथवा आधा प्रतिनिधित्व हुनुपर्छ भनिरहेको छ। यस्तो अवस्थामा मिडियाभित्रै चाहिँ महिलाको प्रतिनिधित्व के छ त, अथवा कसरी बसिरहेका छन् अथवा कसरी काम गरिरहेका छन्, उनीहरूको भिजिबिलिटीको अवस्था कस्तो छ, उनीहरूको प्रेजेन्स कस्तो छ अथवा कुन लेभलमा वर्क फोर्स अथवा वर्क प्लेसमा कार्यस्थलमा कसरी काम गरिरहेका छन् भनेर गफ गर्नु अथवा यो विषयमा चर्चा गर्नु राम्रो हुन्छ जस्तो लाग्छ। र अहिले फ्रिडम फोरमले 2016 अहिलेसम्म चलिरहेको यो स्टडी हेर्दा पनि मलाई पनि बडो रमाइलो लाग्यो। यसमा पछि गफ गर्दै जाउँला। हाम्रो दीक्षाजी हुनुहुन्छ, उहाँले कस्तो अब्जर्भ गर्नुभएको छ यो दिवस र के छ, सुनौ न उहाँको पनि विचार पहिले।
मलाई त के लाग्छ भने सुरुमै स्टार्ट गर्दाखेरि मिडिया कुनै पनि स्टेटको चौथो अङ्ग हो होइन, यो आफैमा एउटा ठुलो एडभोकेसी टुल हुँदा हुँदै पनि जो भोइसलेस छन् उनीहरूको लागि भोइस दिने काम गर्दै गर्दाखेरि जेन्डरकै कुरामा होइन इक्वालिटीकै कुरामा आफै मिडिया चाहिँ कस्तो छ र मिडियाले यो एडभोकेसी टुललाई चाहिँ जेन्डर इक्वालिटीको पर्सपेक्टिभबाट कसरी हेरेको छ भन्ने कुरा गर्दाखेरि एकदम राम्रो हुन्छ जस्तो लाग्यो।
जस्तै दीक्षा, मिडियामा महिलाको प्रतिनिधित्व हुनुपर्छ भनेर हामीले कुरा उठाइरहँदा फेरि किन चाहिँ महिलाको प्रतिनिधित्व आवश्यक छ त?
वुमेनको पार्टिसिपेसन चाहिँ मिडियामा मल्टी डाइमेन्सनल इस्युजबाट नै हेर्नुपर्ने हुन्छ यसलाई होइन, एउटा मात्रै एडभान्टेज छैन यसको चाहिँ, यसको चाहिँ धेरै एडभान्टेज छ। फर्स्टमै एउटा सानो कुरैबाट लिँदाखेरि, म सानो छँदा टिभीमा 1-2 मात्रै महिला हुनुहुन्थ्यो जसले चाहिँ न्युज पढ्नुहुन्थ्यो होइन, मलाई कहिले त्यहाँनिर उहाँले न्युज पढिराख्दाखेरि मलाई पनि त्यहीँनेरि जान मन लाग्थ्यो, मलाई पनि ओहो कस्तो मजाले बोल्नु भएको होला, हुन्छ नि मेरो ड्रिम, मेरो आस्पिरेसन्स भोलि पर्सि यस्तो बन्नुपर्छ भनेर गर्ल्सहरूलाई, सानसाना केटाकेटीहरूलाई, सानसाना नानीहरूलाई, केटीहरूलाई भनौँ, उहाँहरूलाई पनि टिभीमा कसैलाई देख्दाखेरि, महिला रिप्रेजेन्टेसन देख्दाखेरि मेरो पनि भोइस छ है यो सोसाइटीमा भन्ने कुरा चाहिँ अनकन्सियसली बस्छ होइन। सेकेन्ड कुरा चाहिँ अब मैले अघि भने मिडिया चाहिँ एउटा कलेक्टिभ एडभोकेसीको टुल हो होइन, हामीले समाजमा कस्ता कुराहरूलाई उठान गर्ने भन्ने कुरा चाहिँ मिडियाको रोल एकदम ठुलो हुन्छ। पहिला हामीले विगतमा अब धेरै विषयमा बोल्यौँ होइन, तर महिलाको विषयमा आउँदाखेरि चाहिँ त्यति धेरै बोल्ने गरिँदैन होइन, जस्तो मिडिया आफैमा मैले भने जस्तै एकदम राम्रो टुल हो जसले चाहिँ अवेरनेस ल्याउँछ एउटा सोसाइटीमा होइन, यस्तो खालको एडभोकेसी टुलहरूलाई प्रोत्साहन गर्नको लागि पनि मिडियाको रोल एकदम ठुलो हुन्छ जस्तो लाग्छ।
साँच्चै दीक्षाले भने जस्तो मिडियामा महिलाको प्रतिनिधित्व हुन आवश्यक छ, किनभने भन्दा सर्वसाधारणहरूले विचार निर्माण गर्ने नै सञ्चार माध्यमहरूमा आएको सूचनाकै आधारमा हो र यसकारणले पनि अब पहिलेदेखि चाहिँ महिलाहरूको एउटा परम्परागत छविलाई पहिलाकै हामीले निकै वर्ष अगाडिको मिडियामा हेरौँ होइन, एउटा परम्परागत छविलाई नै निरन्तरता दिएको जस्तो देखिन्छ। तर अहिले यो पछिल्लो समयमा हेर्दै जाँदाखेरि मिडिया हाउसेसहरूमा अथवा मिडियामा समाचारको एङ्गलहरू परिवर्तन हुँदै अहिले महिलाहरूलाई महिलाको समाचारलाई पनि प्राथमिकताको साथ राख्ने गरिएको छ र त्यो परम्परागत छविलाई के हदसम्म परिवर्तन हुने काम भएको छ, तर पनि जति जुन रूपमा महिलाहरूलाई प्रतिनिधित्व गर्नुपर्ने हो त्यो प्रतिनिधित्व चाहिँ अहिले पनि सञ्चार माध्यममा हुन सकेको छैन, त्यो प्रतिनिधित्व प्रतिनिधित्व हुन नसकेको कुरा चाहिँ फ्रिडम फोरमले त्रैमासिक रूपमा तयार गर्ने रिपोर्टले पनि जनाउँदछ।
दिपाजीले त्यो रिपोर्टको पनि कुरा फेरि ल्याउनु भयो। वास्तवमा मलाई पनि त्यो रिपोर्टको रमाइलो पछि लागेको र त्यहाँ हेर्दै जाँदाखेरि र सम्पादकहरूको कुरा सुन्दा अथवा अरू रिपोर्टर साथीहरूको कुरा सुन्दा पनि केही न केही यो अध्ययनले पनि परिवर्तन गरेको कि कुनै न कुनै मात्रामा यसले भूमिका खेलेको कन्ट्रिब्युट गरेको चाहिँ स्पष्ट छ वास्तवमा। त्यसैले जस्तो त्यहाँ हेर्दाखेरि बाइलाइन र सोर्सहरूमा महिलाको उपस्थिति कस्तो छ भनेर गरिएको छ। 16 अहिलेसम्म आएर हेर्दाखेरि परिवर्तन देखिएको छ र डे टु डे मिडियाहरूमा अथवा प्रिन्ट मिडियाहरूमा हेर्दाखेरि अहिले त पोलिटिकल रिपोर्टिङ पनि महिलाहरूले जस्तो फर्स्ट पेजमै बाइलाइनहरू महिलाको आएको छ। त्यो लामो समय अगाडि अथवा त्यो समयमा थिएन। म आफै रेगुलर पत्रिका हेरिरहन्छु अहिले त 12-14 पत्रिकाहरू रेगुलर हेर्दाखेरि पनि थाहा हुन्छ कि जस्तो पहिले रिपोर्टरहरूले भन्नुहुन्थ्यो सामाजिक समाचार अथवा सोसल इस्युहरूमा चाहिँ प्रायः महिलाले रिपोर्टिङ गर्ने अनि त्यो सोसल इस्युहरू चाहिँ सम्पादकले पछिल्लो पेज अथवा भित्र पेजहरूमा राख्ने भनेर एक किसिमको गुनासो गरे जस्तो गर्नुहुन्थ्यो। तर अहिले कतिपय सामाजिक समस्याका विषयहरू जस्तो महिला समस्याका विषयहरू यिनीहरूलाई पनि फर्स्ट पेजमा प्रायोरिटी पाइरहेको छ। यो चेन्ज हो, यो वास्तवमै परिवर्तन राम्रो हो जस्तो लाग्छ। यसमा ठ्याक्कै एकदम अत्यन्त सक्रिय सहभागी भएर काम गर्नुभएको शान्ति चौला ग्याजी हुनुहुन्छ, उहाँले ठ्याक्कै वास्तविक कुरा कस्तो छ भनेर केही भन्नुहुन्छ, यसो सुनाउनु उहाँको कुरो पनि।
खासमा पहिलाको तुलनामा चाहिँ अहिले हामीले अध्ययन गरिरहँदाखेरि अरू पत्रिकाहरूमा भन्दा पनि गोर्खापत्र र राइजिङ नेपालमा चाहिँ हामीले अहिले तत्काल देखेको चेन्ज भने चाहिँ त्यसमा फ्रन्टमा कम्तीमा पनि एकजनाको कि त दुईजनाको बाइलाइन दिनौँ जस्तो देखिरहेका हुन्छौँ। अहिले हामी दैनिक पत्रिकाहरूको पनि मोनिटरिङ गर्दैछौँ, त्यसले गर्दाखेरि अरू पत्रिकामा त खासै त्यस्तो धेरै फरक त देखिँदैन। तर गोर्खापत्र र राइजिङ नेपालमा चाहिँ सरकारी मिडिया भएर पनि महिलाको बाइलाइन धेरै आएको हामीले देखिरहेको छौँ अध्ययन अनुसार।
यो कुरा गर्दाखेरि अरू पोजिटिभ चेन्जहरू जस्तो मिडिया सरकारी प्राइभेट जुनसुकै भने पनि त्यो पनि एउटा अत्यन्त राम्रो कुरा गर्नुभयो उहाँले। र अरू कुरा गर्दा जस्तो दिपाजीले पनि गएर सम्पादकज्यूहरूलाई भेट्नु भयो नि होइन, त्यो अनुभव कस्तो छ? त्यसले पनि पोजिटिभ चेन्ज ल्याएको छ जस्तो लाग्छ है मलाई, उहाँको कुरो सुनौ न।
मैले केही समय अगाडि नेपालका प्रतिष्ठित सम्पादकज्यूहरूसँग भेट्ने अवसर मिल्यो र त्यो समयमा चाहिँ उहाँहरूसँग कुरा गर्दा फेरि मिडियामा अहिले पछिल्लो समयमा मिडिया हाउसेसहरूले महिलालाई प्राथमिकता दिने भनेर उहाँहरूले पनि आफै पनि मिडिया हाउसेसहरूमा चाहिँ त्यो एउटा एडभोकेसी गरिरहनु भएको छ। र अर्को एडभोकेसी चाहिँ उहाँहरू आफैले के गरिरहनु भएको छ भने महिलाहरूलाई सामाजिक विषयमा मात्र होइन, हेल्थको विषयमा मात्र होइन, लिगलको विषयमा मात्र होइन, अब चाहिँ पोलिटिकल विषयहरूमा पनि हामीले उत्साहित गरिरहेको छौँ, हामीले हौसला प्रदान गरिरहेको छौँ। केही समय अगाडि सञ्चार माध्यममा काम गरेको अनुभवको आधारमा सुनाउनु पर्दा फेरि मैले केही वर्ष अगाडि काम गर्दाखेरि त्यो समयमा महिलाहरूलाई पोलिटिकल न्युजमा रिपोर्टिङ गर्न दिने भन्ने त कुरै उठ्दैन थियो। महिलाहरूले सक्दैनन् कि अथवा विश्वासमा अलिकति
कमी रोक्छु किन दिँदैन थियो अथवा भनौँ न मैले सुने अनुसार जस्तो पोलिटिकल रिपोर्टिङ गर्नलाई लामो समय लाग्ने जस्तो नेपालको पोलिटिकल पार्टीहरू अथवा राजनीतिक दलहरूको त्यो भेला मिटिङहरू प्राय बेलुका हुने राति हुने ढिलो फर्किनु पर्ने त्यसले गर्दाखेरि ढिलो भएर फर्किँदा अप्ठ्यारो हुने महिला रिपोर्टरहरूलाई त्यसैले पनि दिँदैन थियो भन्थ्यो। तपाईँलाई कस्तो लाग्छ खास
यो ठ्याक्कै भन्नु पर्दा फेरि खासमा नेपालमा समाचारहरू पहिलो पृष्ठमा आउने समाचार अथवा प्राथमिकतामा पर्ने समाचार भनेको राजनीतिक समाचारहरू पर्थे र पर्छन् अहिले पनि, त्यसमा केही कमी भयो होला। यो सँगै मलाई लाग्छ पावर पनि जोडिएको छ महिलालाई एक किसिमको सञ्चार माध्यममा विभेद पनि यो कन्टेन्टको आधारमा पनि गरिएको हो कि भन्ने मलाई आफै पनि आफूले गरेको अनुभवको आधारमा अनुभव हुन्छ। र अर्को भनेको महिलाहरूलाई चाहिँ विश्वास नगर्ने त्यो प्रवृत्ति पनि सञ्चार माध्यमहरूमा धेरै देखिन्छ। यो किन पनि भइरहेछ भने जस्तो मलाई चाहिँ लाग्छ भने निर्णय तहमा जति महिलाहरू हुनुपर्ने हो त्यति महिलाहरू हुनुहुन्न, निर्णय गर्ने तहमा धेरै पुरुषहरू हुनुहुन्छ र उहाँहरूले चाहिँ उहाँहरूको छनौटमा पुरुष सहकर्मीहरू नै चाहिँ महत्त्वपूर्ण बिटहरूमा जिम्मा दिने उहाँहरूलाई त्यस्तो खालको प्रवृत्ति पनि निर्णय तहमा महिलाहरू नभएको कारणले गर्दाखेरि देखिन्छ जस्तो मलाई लाग्छ।
विचार वास्तवमा आफ्नो अनुभव र विचार दुइटै सुनाउनु भयो। यी पत्रिकाहरू त रेगुलर जस्तो दीक्षाजीले हेर्दाखेरि पनि कि यस्तै देखिरहेको छ, कस्तो लाग्छ दीक्षालाई सुनौ त के छ खास महिलाहरू प्रतिनिधित्व मिडियामा अझै आउनु आएको कारण चाहिँ के होला जस्तो लाग्छ?
मलाई चाहिँ के लाग्छ भने कुनै पनि समाजमा विचार भनेको चाहिँ एकदम धेरै महत्त्वपूर्ण रोल खेल्छ होइन। जस्तो महिलाहरूले गर्न सक्दैनन् भन्ने कुरा त कहीँबाट पैदा नै हुँदैन. महिलाहरूले यदि प्रुभ गरिसके, चाहे स्क्रिनमा होस्, राइटिङमा होस्, अथवा एकदम पोलिटिकल न्युज, अथवा कहीँ भायोलेन्ट प्रोटेस्ट भइरहेछ भने त्यहाँ गएर सङ्कलन गर्ने न्युजहरू पनि, त्यसमा त कम्पिटेन्सी र क्यापेसिटीमा त केही पनि क्वेसन नै आएन. जस्तो कि डिसिजन मेकिङ लेभलमै धेरै पुरुषहरू छन् भने उनीहरूले महिलाको यस्तो इस्यु इम्पोर्टेन्ट छ है भनेर उनीहरूले कसरी थाहा पाउँछन्, जबकि महिलाले मात्र महिलाको पर्सपेक्टिभ थाहा पाउँछ नि त क्लोजली है. फेरि केही न केही थाहा हुन्छ तर क्लोजली महिलालाई नै थाहा हुन्छ. एउटा डिसिजन मेकिङ लेभलको कुरा पनि हो. अनि अर्को चाहिँ मैले अघि भने जस्तै विचार, केटीहरूले गर्न सक्दैनन् पोलिटिकल रिपोर्टिङ त कहाँ उनीहरूबाट सम्भवै छैन. केटीहरूको काम भनेको त एउटा खालको स्टेरोटाइप गर्ने, स्टेरोटाइप मिडियामा महिलाहरू नआउने पनि स्टेरोटाइप, र मिडियाको कन्टेन्ट कस्तो खालको हुन्छ त्यो पनि स्टेरोटाइपिङ. जस्तो मैले विचार गरेको न्युजहरू पढ्दाखेरि जस्तो के भनेर आइरहेको हुन्छ भने बुढीको झोकले बुढाले आमालाई मार्यो. अब त्यहाँ लेख्दाखेरि बुढाले आमालाई मार्यो पनि लेख्न सकिन्थ्यो नि, तर बुढीको झोकले त्यो भयो.
जस्तो महिलालाई अझै त्यो प्रेजेन्टेसन हुन्छ नि, वाट इज सेड स्टेरोटाइप, त्यो भनेको महिलालाई अझै सबमिसिभ विक त्यही रूपमा लिएरै प्रस्तुत गरिएको छ होइन. के रहेछ जस्तो पुरुषको एङ्गल अथवा पुरुष पर्सपेक्टिभबाट नै समाचार धेरै आइरहन्छ. जस्तो महिलाको समस्याको बारेमा गफ गर्दाखेरि पनि पुरुष पर्सपेक्टिभले आइरहेछ. तर यो कुरा पनि हामीले वास्तवमा डिस्कस गरेको, त्यहाँ साथीहरू धेरै आउँदाखेरि उहाँहरूले पनि भनिरहनु भएको थियो, र एउटै स्टोरी एकजनाले सुनाउनु भएको थियो र लेख्नु पनि भएको थियो. मलाई बडो रमाइलो पनि लागेको थियो त्यो पढ्दाखेरि. गोर्खा भूकम्प गइसकेपछि अलि अगाडिको कुरा, त्यो 15 पछि, तर स्टोरी अलि पछाडि लेख्यो. त्यसमा चाहिँ गोर्खा जिल्लामा गएर एकजना आफ्नो रिलेटिभ बितिसकेको भूकम्पले, र एकजना महिला सानो बच्चासहित काम गरेको बारेमा, उसको बारेमा ल्या एकजना पुरुष रिपोर्टरले ल्याएको समाचार र अर्को महिला रिपोर्टरले ल्याएको समाचार को एङ्गलिङ अथवा उनीहरूको पर्सपेक्टिभ कस्तो रमाइलो, कति फरक ढङ्गले ल्याएको थियो. अनि पुरुषले लेखेको चाहिँ बिचरा महिला कमजोर आमै नि त भन्ने स्टाइलले त्यसरी गरेको थियो. अर्को महिलाले चाहिँ त्यसलाई प्रोटेस्ट गरेर त्यो बाँच्ने महिलाको साहस, अनि त्यसपछि केही गरेर म खान सक्छु भन्ने एउटा पोजिटिभ एटिट्युडको विकास, जस्तो त्यो तरिकाले ल्याएको थियो. र वास्तवमा यो महिलाहरूलाई पनि हामी कसरी प्रेजेन्ट गर्छौँ भन्ने कुरा पनि त्यो चाहिँ हुँदो रहेछ, त्यो पनि छलफल भएको थियो. यसमा केही थप्नु छ के छ अर्को?
हजुर, अर्को कुरा चाहिँ जस्तो हामीले अघि क्यापेसिटीको कुरा पनि गरिहाल्यौँ, र एउटै न्युज महिला र पुरुषले कभर गर्दाखेरि कुन एङ्गलबाट आउँछ भन्ने कुरा पनि भयो होइन. तर सुरुमा चाहिँ केटीहरूले गर्न सक्दैनन् भन्ने कुराहरू चाहिँ प्रशस्त मेन एक्सक्युजै यही हुन्छ. केटीहरू धेरै कम्पिटेन्टै छैनन्, ल तिमीहरू ल्याऊ ल्याऊ त भन्छौ तर हामीले कसरी ल्याउने भन्ने एउटा मेन एक्सक्युज होइन. तर बिगर क्वेसन इज कतिजनाले ट्रेनिङ दिनुभएको छ महिलाको लिडरसिप स्किल र बोल्ने स्किल मा र कम्युनिकेसन स्किलमा इम्प्रुभ गर्ने चाहिँ होइन. हामीले ल्याउन सक्छौँ भन्ने बित्तिकै राम्रो राम्रो महिला टक्क टक्क टिपेर ल्याउने होइन. त्यो जसलाई बोल्न आउँदैन त्यो बोल्ने महिलालाई कस्तो खालको ट्रेनिङ दिनुपर्छ भन्ने कुरामा पनि मिडिया हाउसेसहरूले र अरू एनजिओज, सिभिल सोसाइटी, हामी जस्तो सिभिल सोसाइटीले पनि यो कुरामा ध्यान दिनु चाहिँ जरुरी छ. ट्रेनिङ इज द मस्ट.
जस्तै नारायण सर, एउटा जिज्ञासा, समाचार कक्षमा महिलाहरूले महिलाको विषयलाई, महिलाको सेन्सिटिभिटीलाई मजाले बुझ्छन्, त्यसमा त कुनै दुई मत नै भएन. तर महिलाको विषयमा पुरुषहरूले कतिको बुझ्न आवश्यक छ र पुरुषहरूको बुझाइ कस्तो हुनुपर्छ जस्तो यहाँलाई लाग्छ?
अनुभव अथवा अरूहरूको अनुभव त जस्तो व्यक्तिगत कतिपय कुरा अनुभव फरक हुनसक्छ होइन, सजेसन विविध हुनसक्छ. जस्तो इक्वल स्पेसमा अथवा इक्वल उसमै काम गर्नुपर्छ, अथवा सबमिसिभ गराएर अथवा उनीहरू चाहिँ इन्फेरियर हुन् भनेर त्यो गराउने कुरै हुँदैन. अघि भने जस्तो क्यापासिटी हेरेर काम गर्ने, अथवा चाहिँ रेम्युनरेसनको कुरा हुन्छ, वर्क प्लेसमा प्रोपर एटमोस्फियरको कुरा हुन्छ होइन, तिनीहरू रेस्पेक्ट गर्नुपर्छ. जस्तो वुमन सेन्सिटिभिटीको कुरा हुन्छ होइन, महिलाको जस्तो भनौँ न सामान्य नै कतिपय कुराहरूमा टोयलेट प्रयोगकै कुराहरू पनि कति आउँछ, ती कुराहरू कसरी प्रयोग भइरहेको छ, दुवैलाई एक एउटै छ कि होइन, त्यो उसले पनि त्यो कुरा हेरेको थियो जस्तो लाग्छ. र अरू सेन्सिटिभ कुराहरू भनौँ न, जस्तो अरू कल्चरल कुराहरू पनि हुन्छ, जस्तो फेस्टिभल सेलिब्रेसन कतिपय मिडिया हाउसले चाहिँ टाइट गरिरहेको हुनसक्ला, जस्तो तिजको फेस्टिभल उनीहरूको मेजर फेस्टिभल बिदा त हुन्छ, तैपनि कसरी कामको बोझदेखि लिएर हो यस्तो कुराहरूमा मेल कलिग्सहरूले त्यसमा कन्सिडर गर्नुपर्छ जस्तो लाग्छ मलाई. र हुन त यो जस्तो एउटा एडमिनिस्ट्रेसन अथवा मिडिया हाउसकै म्यानेजमेन्टले नि धेरै सोच्नुपर्ने विषय हो, र उनीहरूलाई सकेसम्म उनीहरूको क्यापासिटी अनुसारको रेस्पोन्सिबिलिटी दिने र उनीहरूको पोटेन्सियल एक्सप्लोर पनि गर्नुपर्छ, र बायस म्यानरमा चाहिँ प्रस्तुत गर्नु हुँदैन इस्युहरूलाई पनि. अत्यन्त सबमिसिभ र कमजोर पाराले मात्र प्रस्तुत गर्दाखेरि लाग्दाखेरि नेपालको महिला चाहिँ साँच्चै कमजोरी रहेछन् भन्ने खालको जान्छ कि जस्तो लाग्छ। तर यो फ्रिडम फोरमले गरेको मलाई एकदम उपलब्धिपूर्ण किन पनि लाग्यो भनेदेखि पहिलेदेखिको कम्पेरिटिभ हेर्दाखेरि नै रमाइलो र इन्ट्रेस्टिङ छ कि जस्तो जिरो बायोलाइनको स्ट्याटसबाट 7 बायोलाइनसम्म कुनै मिडिया हाउसहरू कुनै न्युज पेपरहरू डेली त्यो पनि इस्टाब्लिस नेसनल न्युज पेपरहरू आएको थियो। राम्रो एचिभमेन्ट हो यो, यसलाई सेलिब्रेट गर्नु राम्रो हुन्छ। यो वुमन्स डेको पोजिटिभ म्यासेज दिन्छ र पोजिटिभ सिनर्जी क्रिएट गर्छ जस्तो लाग्छ महिला रिपोर्टरहरूमा पनि, मलाई चाहिँ त्यस्तो लाग्छ। यसै सन्दर्भमा हामीले त चर्चा गऱ्यौँ, त्यसै गरी यो जस्तो 2016-20 प्रोजेक्टको अलिकति व्याख्या गर्ने र त्यसको एउटा मेथोडोलोजी सहित कुरा गरेर हामीलाई उहाँको अनुभव र मिडिया हाउसले ल्याएको चेन्जको पनि कस्तो खालको आयो भनेर सुन्दाखेरि राम्रो हुन्छ जस्तो लाग्छ। नानुमैया खड्काजीको पोजिटिभ इन्फर्मेसन छ जस्तो लाग्छ उहाँसँग, ल सुनौ न उहाँको पनि विचार।
मेरो अनुभव भन्नुपर्दाखेरि हामीले यो खास मनिटरिङ 2016 सुरु गऱ्यौँ, केही मिठा अनुभव पनि छन्, केही तिता अनुभव पनि छन्। 2016 चाहिँ हामीले जस्ट बेसलाइन जस्तो मात्र गऱ्यौँ र 17 चाहिँ फर्मल्ली यो मनिटरिङ स्टार्ट गऱ्यौँ। 17 हामीले जम्मा 5 नेपाली पत्रिकाहरू मात्र लिएको थियौँ, हाम्रो राष्ट्रिय पत्र पत्रिकाहरू 18 अनलाइन र अनि 21 प्रदेशस्तरका पत्रिकाहरू पनि थपेर हामीले त्यसको पनि मनिटरिङ गर्न थाल्यौँ। मनिटरिङ गर्दाखेरि डेटाकै उसमा भन्नुपर्दा चाहिँ मैले 2017 डेटामा हामीले एकदमै मिनिमम 9% मात्र महिलाको बायलाइन पाएका थियौँ सुरुमा, भने अहिले 18-19 आइपुग्दाखेरि महिलाको बायलाइन 14% अथवा बढीमा म्याक्सिमम् यो अघिल्लो 2019 रेकर्ड गरेको हामीले सबभन्दा बढी महिलाको बायलाइन भनेको 15% राष्ट्रिय पत्र पत्रिकाहरूमा, जुन 9 पत्र पत्रिका हामीले मनिटरिङ गऱ्यौँ त्यो 9 पत्र पत्रिकाहरूमा 15% महिलाको बायलाइन पायौँ। त्यो एकदमै ठुलो उपलब्धि हो हाम्रो लागि। यो एकदमै यो चेन्ज कस्तो हुन्छ भने केही हदसम्म इम्प्रुभ भएको, केही हदसम्म सुधार त भएको हो, तर यो सुधार एकदमै बिस्तारै भएको हुनाले, ग्रेजुअल भएको हुनाले गर्दाखेरि त्यति धेरै एकैचोटि बढी पर्सेन्टेज आउनुपर्छ भन्ने हाम्रो एक्सपेक्टेसन थिएन। त्यही अनुसारले अलिअलि गर्दै भए पनि केही हदसम्म चाहिँ डेटामा सुधार आएको हुनाले हामीले चाहिँ यसलाई पनि अचिभमेन्ट नै मानेको छौँ। र हामीले मनिटरिङ गर्दाखेरि चाहिँ हरेक पत्र पत्रिकाको 9 जुन राष्ट्रिय पत्र पत्रिका जुन हामीले मनिटरिङ गर्छौँ त्यो पत्र पत्रिकाको प्रमुख पृष्ठका समाचारहरू र त्यसै गरी अनलाइनको पनि सकेसम्म होम पेजकै प्रमुख अथवा मुख्य समाचारहरू र प्रदेशका पत्रिकाहरूमा पनि, प्रदेशका पत्रिकाहरूको चाहिँ हाम्रो अब 7 प्रदेशमा 7 हाम्रो प्रतिनिधिहरू हुनुहुन्छ, उहाँहरूले मनिटरिङ गरेर डेटा पठाउनुहुन्छ। उहाँहरूले चाहिँ हरेक पत्रिकाको प्रमुख पृष्ठकै 4 समाचारको मनिटरिङ गरेर त्यसरी पठाउनुहुन्छ र त्यसरी पठाउनु भएको डेटामा चाहिँ हामीले महिलाका बायलाइन, महिला स्रोत र त्यो समाचारको शीर्षक अनुसारमा महिला बायलाइन कस्तो छ र महिलाको स्रोत कस्तो छ भनेर त्यो अनुसारले हामीले त्यो रिलेसनको चाहिँ डेटा उहाँहरूले हामीलाई पठाउनुहुन्छ र हामीले यहाँ सेन्ट्रल लेभलमा चाहिँ त्यो डेटालाई एनालाइसिस गरेर त्यसको रिपोर्ट निकाल्छौँ। हरेक 3 महिनामा चाहिँ हामीले रिपोर्ट निकाल्ने गरेको छौँ र त्यही रिपोर्ट अनुसार चाहिँ मैले भन्नुपर्दाखेरि हामीले 2017 9% सुरु गरेको थियौँ भने अहिले आएर 15% पनि महिलाको बायलाइन हामीले रेकर्ड गर्न सफल भएको छौँ र त्यसै गरी महिला स्रोतका रूपमा त्यतिखेर पनि लगभग 10-12% भन्दा बढी भेटिँदैन थियो भने अहिले 14%, अनलाइनमा त अझ कहिलेकाहीँ 18% पनि भेटिएको छ महिला स्रोतहरू, भनेपछि यसलाई हामीले ठुलो उपलब्धि मानेको छौँ। यो 3 आइपुग्दाखेरि अब 2020 डेटा त अझ हेर्न नै बाँकी छ, यो भयो डेटाको कुरा। र अब हामीले चाहिँ यो रिपोर्टहरूलाई 3 महिनामा जुन हामी प्रतिवेदन निकाल्छौँ यो प्रतिवेदनलाई चाहिँ हामीले लिएर जुन सञ्चार माध्यमको मनिटरिङ गरिरहेको छौँ त्यो सञ्चार माध्यममा गएर त्यहाँका सम्पादक ज्यूहरूसँग पनि हामीले भेटेर हजुरहरूको डेटा यस्तो छ, यसलाई के गर्नु पर्ला, सुधार गर्नु पर्ला कि के गर्नु पर्ला, अथवा हाम्रो मनिटरिङ हजुरहरूलाई कस्तो लागिरहेको छ भनेर उहाँहरूको सञ्चार माध्यममै गएर पनि उहाँहरूसँग भेटेर कुरा गरेका छौँ र हामीले आफैले पनि विभिन्न सम्पादक ज्यूहरू र अरू उपभोक्ता अरू स्टेक होल्डर्सहरू जो हुनुहुन्छ उहाँहरूलाई एकै ठाउँमा भेला गरेर पनि छलफल कार्यक्रम गर्ने गरेका छौँ र ती छलफल कार्यक्रमबाट आएका विभिन्न सल्लाह सुझावहरूलाई चाहिँ हामीले आफ्नो मनिटरिङमा आफ्नो अध्ययनमा समावेश गर्ने गरेको छौँ र त्यही अनुसार चाहिँ हामीले विभिन्न सम्पादक ज्यूहरूबाट राम्रो रेस्पोन्स पनि पाइरहेको छौँ। कतिपयले त हामीले कोसिस गरिरहेका छौँ हजुरहरूको स्टडीलाई चाहिँ अझ पोजिटिभ बनाउने अथवा डेटालाई अझ बढाउनलाई हामीले महिला महिलालाई सकेसम्म आफ्नो सञ्चार माध्यममा लिएर आएर महिलालाई सक्षम बनाउने हामी कोसिस गरिरहेका छौँ भन्नुहुन्छ। त्यो एकदमै खुसीको कुरा हो। तर एउटा अङ्ग्रेजी पत्रिका जुनमा चाहिँ पहिला हामीले 2017 मनिटरिङ गर्दाखेरि महिलाको बाइलाइन भेटिँदै भेटिँदैन थियो, प्रमुख पृष्ठमा नभेटे पनि दोस्रो पृष्ठमा पनि भेटिँदैन थियो, जिरो बाइलाइन पनि हामीले रेकर्ड गरेका थियौँ भने अहिले आएर त्यही पत्रिकामा हेर्दाखेरि प्रमुख पृष्ठमै एउटा महिलाको बाइलाइन छुटेको हुँदैन। कुनै दिनको पनि पत्रिकामा कमसेकम एउटा समाचार महिलाको बाइलाइन भएकै हुन्छ त्यो पत्रिकामा, भनेपछि यो हाम्रो लागि एकदमै खुसीको कुरा हो। र त्यसै गरी केही दिन अघि पनि मैले एकजना महिला पत्रकारसँग कुरा गरेको थिएँ, केही मेरो आफ्नै कामको कारणले उहाँलाई मैले फोन गर्दाखेरि उहाँले के भन्नुभयो भने तपाईँहरूको अध्ययन अझै गरिराख्नु भएको छ, मलाई एकदमै राम्रो लाग्छ तपाईँहरूको अध्ययनले गर्दाखेरि मलाई चाहिँ एकदमै मैले समाचार बटुल्न जाँदाखेरि मलाई जहिले पनि तपाईँहरूको याद आइरहेको हुन्छ। ओहो, उहाँहरूले यसरी स्टडी गर्नुभएको थियो, महिलाको त एकदमै कम छ, मैले सकेसम्म महिला खोज्नुपर्छ है, सकेसम्म मैले महिला स्रोतलाई खोजेर कोट गर्नुपर्छ मेरो समाचार भन्ने चाहिँ मेरो दिमागमा आइरहन्छ भन्नुभयो। मैले एकदमै धेरै धन्यवाद, तपाईँले हाम्रो अध्ययनलाई यस्तो सकारात्मक रूपमा लिइदिनु भयो, धेरै धेरै धन्यवाद। तपाईँहरूले नै यसरी रिपोर्टिङ गर्दै जानुभयो भने अवश्य पनि महिलाको प्रतिशत स्रोतको रूपमा या त बाइलाइनमै पनि बढ्नेछ भन्ने हामीले आशा राखेका छौँ भनेर भने, होइन तपाईँहरूको एकदमै राम्रो छ अध्ययन, अझ पनि तपाईँहरूकै कारणले पनि, नभए पहिला पहिला मलाई यस्तो याद हुँदैन थियो, समाचार फिल्डमा जाँदाखेरि जहिले पनि तपाईँहरूकै कारणले चाहिँ मलाई महिलालाई कोट गर्नुपर्छ भन्ने दिमाग आइरहेको हुन्छ, जस एकदमै राम्रो लाग्छ मलाई तपाईँहरूको अध्ययन भनेर भन्नुभयो। त्यही अनुसार उहाँको सञ्चार माध्यममा पनि महिला पत्रकारहरू अहिले बढ्नु भएको रहेछ, बढाएर लगभग पहिला 1-2 हुनुहुन्थ्यो भने अहिले 7 पुर्याउनु भएको रहेछ, त्यो मलाई एकदमै खुसी लाग्यो। यस्तै यस्तै कुरा सुन्न पाउँदाखेरि आफ्नो अध्ययनलाई सकारात्मक रूपमा उहाँहरूले लिइदिनु हुँदाखेरि धेरै खुसी लाग्छ। अब कतिपय ठाउँमा त अब हाम्रो पनि केही त्रुटि होला, हाम्रै अध्ययनमा पनि केही लिमिटेसन्सहरू हुन्छ, तर सकेसम्म हामीले चाहिँ त्यसलाई बायस नहुने गरी एकदमै रिप्रेजेन्टेटिभ हुने गरी नै हामीले चाहिँ आफ्नो अध्ययन गरिरहेका छौँ र हाम्रो अध्ययन चाहिँ कन्टिन्यू हुन्छ। हेरौँ, 2020 डेटा त अझ हामीले हेर्नै बाँकी छ, कस्तो आउँछ भन्ने थाहा छैन, तर यो डेटाभन्दा अझ बढ्छ होला भन्ने आशा गरौँ। र त्यही अनुसारले हामीले चाहिँ हरेक वर्षको अन्तिम रिपोर्ट निकाल्दाखेरि चाहिँ हामीले विभिन्न रेकमेन्डेसन्सहरू दिने गरेका छौँ, सञ्चार माध्यमको लागि, महिला पत्रकारहरूको लागि, पुरुष पत्रकारका लागि, र सरकारी तहबाट पनि केही पहल होस् भनेर हामीले चाहिँ कमसेकम हरेक मिडिया हाउसमा, हरेक सञ्चार माध्यममा जेन्डर पोलिसी बनाइदिनुहोस्, जेन्डर पोलिसी बनाउन अनिवार्य गराइदिनुहोस् भनेर हामीले पहल गरिरहेका छौँ। र त्यसै गरी जसरी सरकारी तहमा, जसरी सरकारी कार्यालयमा 33% महिलाको नियुक्ति गरिन्छ, त्यसै गरी सञ्चार माध्यमलाई पनि कमसेकम 33% महिला पत्रकारहरूलाई नियुक्त गर्न लगाइयोस् अथवा नियुक्त गर्नलाई उनीहरूलाई मोटिभेट गरियोस्। त्यसै गरी महिला पत्रकार या पुरुष पत्रकार होस् उहाँहरूलाई पनि फिल्डमा गएर रिपोर्टिङ गर्दाखेरि सकेसम्म महिला स्रोत भएसम्म महिला स्रोत र नहुँदाखेरि पुरुष स्रोतलाई त लिनु परिहाल्यो, त्यसै गरी पुरुष र महिलालाई सकेसम्म बराबर गरेर कोट गर्दै लैजानुहोस् भनेर उहाँहरूलाई पनि मोटिभेट इन्करेज गरियोस्। र सबभन्दा ठुलो कुरा महिला र पुरुष पत्रकारको तलबको कुरा छ, यसमा चाहिँ अझ पनि एकदम उहाँहरूको चाहिँ पेमेन्टहरू, उहाँहरूको तलब चाहिँ अझै पनि इक्वल नभएको भन्ने हामीले धेरै गुनासोहरू सुनेको छौँ। यो गुनासो यो कुरालाई पनि महिलाहरू जति कम्पिटेटिभ हुनुहुन्छ, यदि उहाँहरू पुरुष सर नै कम्पिटेटिभ हुनुहुन्छ भने उहाँहरूको कुरा सुनियोस् र उहाँहरूको सक्षमता अनुसार उहाँहरूलाई पनि पे गरियोस् भन्ने हाम्रो रेकमेन्डेसन्स चाहिँ हामीले हरेक साल दिँदै आइरहेको छौँ। अब हेरौँ, यो 2020 डेटा हेर्न बाँकी छ। यति नै हो मेरो अनुभव भन्नुपर्दाखेरि।
यो पोडकास्टको अन्त्यतिर आइपुग्दाखेरि जस्तो यो स्टडीले गरेको रिकमेन्डेसन चाहिँ के थियो भनेर हेर्दा पनि राम्रो हुन्छ, यो सिफारिसहरू के थिए भन्ने कुरा। जस्तो एउटा मलाई राम्रो लागेको सिफारिस भनौँ न, सुरक्षित कार्यस्थल निर्माण र प्रोत्साहनका लागि लैङ्गिक नीति तयार भयो मिडियामा भन्दै पनि यसले धेरै सहयोग गर्छ जस्तो लाग्छ। दिपाजीको अरू सिफारिसहरू कस्ता थिए, के छ?
फ्रिडम फोरमले तयार पारेको रिपोर्टका आधारमा हामीले धेरै सिफारिसहरू दिएको छौँ, ती मध्ये केही सिफारिसहरू जस्तै पुरुष सहकर्मीले महिला संवेदनशीलता ख्याल गरी महिलाको अधिकारलाई सम्मान गर्नुपर्ने हुन्छ, र मिडिया हाउसेसहरूमा नीति निर्णय तहमा अझै पनि महिलाको प्रतिनिधित्व पर्याप्त नभएको जस्तो देखिन्छ, त्यसैले नीति निर्माण गर्ने तहमा महिलाको प्रतिनिधित्व हुनुपर्ने भनेर हामीले सिफारिस गरेका थियौँ।
र अर्को कुरा थप्दाखेरि, जस्तो नारायण सरले भन्नुभएको जस्तै वर्क प्लेस पोलिसी चाहिँ एकदम इम्पोर्टेन्ट छ होइन, ल एन्ड पोलिसीमा गभर्मेन्ट पोलिसी भन्दा पनि त्यो इन्स्टिट्युसनको पोलिसी वुमेन रिप्रेजेन्टेसनको लागि चाहिँ इम्पोर्टेन्ट छ
जस्तो लाग्छ. जस्तो कि एउटा मैले मेन्सन पनि गर्न चाहेँ, बिबिसीले एकपल्ट एउटा प्रोजेक्ट ल्याएको थियो जुन प्रोजेक्टलाई चाहिँ 50-50 प्रोजेक्ट भनिन्थ्यो होइन. त्यो भनेको 50% महिला 50% पुरुष. उनीहरूले यो पोलिसी ल्याइसकेपछि इन द ड्युरेसन अफ 4 मन्थ्स मात्रै 39%बाट 50% प्लस वुमेन रिप्रेजेन्टेसन भयो अरे. सो इन्स्टिट्युसन पोलिसी इज वान अफ द इम्पोर्टेन्ट कुरा. र अर्को दुई तिनवटा कुरा जुन मलाई इम्पोर्टेन्ट जस्तो लाग्छ, कुनै पनि मिडिया हाउसेसहरूमा इम्प्लोइजहरू बढाउनु पर्ने होइन, वुमेन इम्प्लोइजहरूलाई बढी प्रोत्साहन दिनुपर्ने. र अन स्क्रिनमा पनि को आउँछ, जस्तो डिरेक्टर महिला भयो र बोर्ड अफ डिरेक्टर महिला भयो अथवा इम्प्लोइज महिला भएर मात्रै भएन होइन, स्क्रिनमा को आउँछ र भिजिबिलिटी कसको धेरै छ. वुमेनको भिजिबिलिटी पनि वर्क प्लेसमा बढाइनुपर्छ. र जब वुमेनको कन्टेन्ट आउँछ, कन्टेन्टको सेन्सिटिभिटीदेखि लिएर कन्टेन्ट रिप्रेजेन्टेसन, र कन्टेन्ट रिप्रेजेन्टेसन भन्ने बित्तिकै महिलाको बारेमा बोल्नु मात्रै कन्टेन्ट रिप्रेजेन्टेसन होइन, प्रो जेन्डर हुनु पर्यो कन्टेन्ट र प्रोग्रेसिभ पनि हुनु पर्यो.
त्यस्तै गरी अर्को रेकमेन्डेसन भन्नुपर्दा, सम्पादक जीवहरूले पनि महिलाहरूले ल्याएको समाचारलाई सामाजिक तथा महिला सम्बन्धी समाचारहरूलाई प्रोत्साहन दिनलाई प्रथम पृष्ठमा राख्ने, अनि महिला पत्रकारहरूको क्षमता बढाउनको लागि महिलाहरूलाई तालिमको जरुरी छ, यस्तै कुराहरू नै हाम्रो फ्रिडम फोरमले विगत गरेको अध्ययन अनुसारको रेकमेन्डेसन चाहिँ यति नै हो.
तपाईँलाई आजको पडकास्ट कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 तथा फ्रिडम फोरमको इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि हामीलाई प्रतिक्रिया जनाउन सक्नुहुन्छ. आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु. नमस्कार.